نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي بسم الله الرحمن الرحيم ألف لام ميم ذلك الكتاب لا ريب فيه هدى للمتقين یہ وہ کتاب ہے جس میں کوئی شک نہیں یعنی کہ یہ اللہ کا کلام ہے کس بات میں شک نہیں کہ یہ اللہ کا کلام ہے اور فی ہی خدل للمتقین اس میں متقیوں کے لیے ہدایت ہے تھوڑی سی ہم اس کی وضاحت کر چکے اب میں چند سوالات بولتی ہوں اور اس کو یعنی اس کے میسج کو سوال جواب کی صورت میں آپ کے سامنے رکھوں گی اور سوال جواب سے بات کرنا اللہ نے ہمیں خود سکھایا قرآن میں صورت مدثر میں ہم پڑھتے ہیں کہ جہنم میں جانے والوں کو اللہ سبحانہ تعالیٰ پوچھیں گے ما سلککم فی سقر کیا چیز تمہیں جہنم میں لے آئی سقر میں لے آئی تو کیا کہیں گے لم نکو من المصلین اور پھر اس کے بعد آگے کچھ اور چیزیں کریں گے تو کیا کہیں گے کہ ہم نمازی نہیں تھے تو اس انداز سے یہ پتہ چلتا ہے کہ سوال اور جواب کی صورت میں جب بات کی جاتی ہے نا تو ذہن پہ نقش بھی ہو جاتی ہے نمبر ایک تو آپ سوال لکھ لیں اس وقت اب میں بول رہی ہوں نا اس کو بھی سوال جواب ملیں انشاءاللہ آہستہ آہستہ پہلا پارے کے دوران آپ عادی ہو جائیں گے کوشچن آنسرز کی صورت میں اور اس سال انشاءاللہ ہم یہ جو تفسیر کریں گے اس کو اللہ نے چاہا تو کوشچن آنسرز کی صورت میں ریٹن فارم میں بھی لانے کی کوشش کریں گے کیونکہ ایک تو اس سے فائدہ کیا ہوتا ہے کہ انسان کو بات یاد رہتی ہے دوسرا سوال کے انداز میں بات چھیڑیں تو شعور بیدار ہوتا ہے آپ بیٹھے ہوتے ہیں آرام سے کوئی آپ سے بات کرتا ہاں ہوں اوکے ٹھیک تو آپ کا دماغ کہیں اور ہوتا ہے میں آپ کو اپنی مثال دیتی ہوں بہت پہلے کی بات ہے میں کہیں کھانا بنا رہی تھی ایسے ہی ساتھ میرے کوئی دوستیں تھیں اپنے ہمارے فیملی کی بات تھی تو وہ مجھے اپنی ساری کہانی سنا رہی تھی ماسی آئی یہ ہوئی مجھے کچھ نہیں پتا میں سن رہی تھی ایک دم اس نے مجھے کہا پھر میں ان کے ساتھ کیا کروں تو ایک دم میں چونک گئی کیا کریں تو کہتی جی میں نے آپ کو جو بات سنائی اس کے بعد مجھے اللہ جانتا مجھے ایک لفظ نہیں پتا تھا اس نے کیا بتایا میں اپنی کوکنگ میں بزی تھی اور میں جو کام کر رہی ہوں میں اسی میں ہی ہوتی ہوں لیکن مجھے جب انہوں نے سوال پوچھا نا اب میں کیا کروں تو میں ہل کے رہ گئی پھر میں نے اس چیز کو سمجھا اس دن کہ واقعی سوال جواب جو ہوتا ہے وہ بہت اہم ہوتا ہے تو سوال جواب کی صورت میں دیکھیں تو سب سے پہلی بات ہے کہ سورت بقرہ کب نازل ہوئی اور کہاں نازل ہوئی اس کا جواب سورت بقرہ مدنی سورت ہے ہجرت کے بعد پہلے سال میں نازل ہوئی اس کی ایک آیت آگے آئے گی انشاءاللہ آپ کو میں لکھاؤں گی وَتَّقُ يَوْمًا تُرْجَوْنَ فِيهِ إِلَى اللَّهِ یہ سب سے آخری آیت ہے قرآن کی یعنی آپ یہ کہہ سکتے ہیں کہ سورت بقرہ میں قرآن پاک کی نزول کے اعتبار سے آخری آیت بھی موجود ہے اس سورت میں کتنے رکوع ہیں اور کتنی آیات ہیں تو جواب اس سورت میں 286 286 آیتیں ہیں اور 40 یعنی 40 رکوع بھی ہیں مصحف میں ترتیب کے اعتبار سے اس کا کیا نمبر ہے تو جواب ہے اس کا کہ مصحف میں اس کا نمبر 2 ہے جیسا کہ ہم دیکھ ہی رہے ہیں سورت فاتحہ پڑھی اور اب اس کے بعد سورت بقرہ لیکن ترتیب نزولی میں اس کا نمبر 87 ہے کل بات ہوئی تھی اس پہ الحمدللہ آپ کو یاد ہے 87 نمبر ہے چلیے یہ بتائیے کہ سورت البقرہ کا نام سورت البقرہ کیوں ہے کیا اس میں گائے کے اوپر ایک مضمون ہے تو جواب کیا ہے کہ نہیں بلکہ ایک واقعہ ہے گائے سے متعلق اس لیے اس کا نام سورۃ البقرہ ہے نیکسٹ کوسچن اب سوال نہیں لکھ سکتے کوئی بات نہیں بعد میں لکھ لیں صرف یہ شعوری بیدار ہو رہا ہے آپ کے نوٹس کو ریکیپ کروا رہی ہوں نیکسٹ کوسچن سورۃ بقرہ پڑھنے کی کیا فضیلت ہے تو جواب نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ باطل پرست لوگوں کو اس کی تاب نہیں ہوتی یعنی سورۃ بقرہ پڑھنے سے فائدہ کیا ہوگا کہ جادو کا اثر نہیں ہوگا اور صحیح مسلم کی ایک روایت نوٹ کر لیجئے 24 نمبر کی ہے حضرت ابو ہریرہ کی روایت سے کہ اپنے گھروں کو قبرستان نہ بناؤ جس گھر میں سورۃ بقرہ پڑی جاتی ہے وہاں شیطان داخل نہیں ہوتا پھر ایک اور سوال ہے کہ نبی صلی اللہ علیہ وسلم نے سورۃ البقرہ کو قرآن کا کیا کہا تھا تو اس کا جواب سنام القرآن یا ذروۃ القرآن کوہان لکھ لیجئے آپ نے فرمایا کہ ہر چیز کی ایک کوہان ہوتی ہے اور قرآن کی کوہان سورۃ البقرہ ہے یہ سلسلہ صحیحہ کی روایت ہے 588 پھر ایک اور چیز سورۃ بقرہ کے ناطے سے ہم نے کیا دیکھی تھی کہ اس کے مخاطب مدینہ کے اہل کتاب تھے ٹھیک ہے چلیے آیتوں پہ چلتے ہیں الف لام میم کی تفسیر ہم کر چکے سوال پیدا ہوتا ہے کہ الف لام میم کیا ہے جواب لکھیے گا हरूफ़ मुक़त्तआत, मेरे साथ दोहराएंगे आप, मुक़त्तआत कटे हुए हरूफ हैं, इनके मानी सिर्फ अल्लाह ताला जानते हैं। मेरा आपका इस पर ईमान लाना फ़र्ज़ है। यानी कोई कहता है कि मैं कुरान हिफ्ज़ करता हूँ लेकिन हरूफ़ मुक़त्तआत को छोड़ दूँ, मानी कोई नहीं है, तो वो मुनकर है उन अल्फाज का। कुरान के एक एक लफ्ज की अल्लाह ने हिफाजत की है। इन्ना नाहनु नज़्ज़लना ज़िक्र व इन्ना लहू लहाफ़िज़ून। तो जवाब लिखिए, यानी सवाल है मेरा आपसे कि रूफ़ मुक़त्तआत को निकाल ही देते हैं, क्या जरूरत है उस पर बात करने की? तो जवाब यह कि एक ज़ेर नहीं निकाल सकते, ज़बर नहीं निकाल सकते, ये तो फिर बड़े कीमती अल्फाज हैं। ठीक है, क्या इसके मानी नबी सल्लल्लाहु अलैहि वसल्लम को पता थे? नहीं पता थे, तो हमें भी इसके मानी की खोज में नहीं पड़ना चाहिए। हरूफ मुक़त्तआत की अदायगी का कोई अजर मिलता है? बिल्कुल मिलता है, हर लफ्ज पे 10 नेकियां। चलिए नेक्स्ट क्वेश्चन बनाइए। सूरतों के इब्तिदा में हरूफ मुक़त्तआत आने की हिकमत, पहली बात है कि अरब लोगों का ये आदत थी और कुरान उसी तरह नाजिल हुआ जैसे कि वो लोग बोलते थे, यानी उन्हीं के लबो लहजे में नाजिल हुआ, कोई नई बात नहीं थी। हमारे लिए नई बात हो सकती है, अरबों में ये नहीं थी। दूसरी बात, यहूदे मदीना का तकब्बुर तोड़ने के लिए, कल बात हुई थी इस पर, अल्हम्दुलिल्लाह इस पर बात हो चुकी, यानी जिस शख्स को तुम नबी उम्मी होने का ताना देते हो तो उसकी जुबान से अलिफ लाम मीम कहाँ से आ गया? क्योंकि अलिफ लाम मीम अल्फाबेटिक हरूफ तहजी के तीन लफ्ज हैं। तीसरी बात, कुरान की अजमत का जिक्र है। अच्छा, यहां आप ये नोट कीजिएगा, आप जहां कुरान पाक में हरूफ मुक़त्तआत पढ़ेंगे ना, जो भी सूरतें शुरू होती हैं उसके फौरन बाद कुरान के मौजज़ाना कलाम का जिक्र है। असल में बेबस किया जा रहा है। और फिर इसका एक और वजह भी लिख लीजिए कि इसके जरिए अलर्ट किया जाता है। अब आप बैठे हैं, सोच रहे हैं ब्रेक में आज क्या आएगा, खाना क्या, इतने में आवाज आती है अलिफ लाम मीम, तो आप उठ जाएंगे। जैसे वो फौजी होते हैं ना, तो फौज से पहले बिगल बजाते हैं अल्लाहु अकबर, तो सब खड़े होते हैं, तो अलर्ट करने के लिए भी है। चलिए, क्या इन हरूफ मुक़त्तआत के क़िते बनाकर दीवारों पर लगाने चाहिए? नहीं लगाने चाहिए। क्योंकि इस तरह क्यों नहीं लगाने चाहिए? अल्लाह के नबी और सहाबा ने ऐसा नहीं किया। और जिसके मानी नहीं मालूम फिर उसके बारे में हम अपनी मर्जियां क्यों करते फिरें? ठीक है, चलिए। ज़ालिकल किताब ला रईब फीही हुदल लिल मुत्तकीन। ज़ालिकल किताब में ज़ालिका क्या है? इसम इशारा है। नेक्स्ट, क्या ये एक लफ्ज है? नहीं, ये तीन लफ्ज है। ज़ालिका, ज़ा है इसम इशारा, लाम है बुलंदी के लिए, लाम तालील भी एक अरबी में लफ्ज आप पढ़ेंगे, ऊंचाई की तरफ इशारत है, और का से मुरा तुम गौर से इसको देखो, यानी तवज्जो दिलाने का बड़ा खूबसूरत अंदाज है। चलिए, अल किताब से यहाँ क्या मुराद है? कुरान पाक, लिखी हुई चीज जो नबी सल्लम के पास मौजूद थी। ला रही बफी, किस चीज में शक नहीं है? तो लिखिए, नंबर एक, इस बात में शक नहीं है कि ये कुरान अल्लाह की तरफ से है जिसको अल्लाह ने अपने नबी पर वही किया, और इस पे भी शक नहीं क्यामत तक के लोगों की हिदायत का जरिया है। सवाल पैदा होता है कि कुरान में शक क्यों नहीं? तो लिखेंगे, क्योंकि ये अलहक की तरफ से नाजिल किया गया है, जो खुद सच है, जो खुद अल हक है, उसकी बात झूठ कैसे होगी? और अल्लाह ने इस पे चैलेंज भी दिए हैं, आगे आएगी आयत 23 में चैलेंज है। वइन कुंतुम फी रैब मिम्मा नज़्ज़लना अला अब्दिना फातु बिसूरतिन मिन मिस्लिही, कि तुम बना लो फिर ऐसा कुरान, तुम नहीं बना सकते। चलिए, हुदल लिल मुत्तकीन, लफ्ज हुदन से क्या मुराद है? हुदन यहां क्या है? हल है, मुसलसल बढ़ती है। यहां नकिरा में आइए, आज भी बहुत ज्यादा बात होगी हिदायत पे इंशाल्लाह आगे वाली आयतों की रोशनी में। तो हुदन से मुराद क्या है? कि ये किताब सिर्फ उसको फायदा देती है जो इससे हिदायत लेना चाहता है, यानी इसको कुरान को शेल्फ में बंद करके रख दें तो फिर फायदा नहीं होगा। जैसे रोड मैप से फायदा उठाने के लिए उसको नेविगेटर में डालते हैं, फिर वो आपको गाइड करता है। अगली बात, जहां से अब इंशाल्लाह आगे मजीद बातें शुरू होंगी, कि हुदल लिल मुत्तकीन है, तो मुत्तकीन कौन होते हैं? متقین کا لفظ ہے نا، اب یہاں سے آپ نوٹس لیں، انشاءاللہ میں کوشش کروں گی کہ سبق کے اینڈ پہ پھر آپ کو اس میں سے بھی کچھ سوال جواب لکھاؤں، لیکن آپ کو اندازہ ہو رہا ہے نا کہ ایک سمندر ہے جس کو ہم نے پیالے میں یا ایک دل کے چھوٹے سے برتن میں بھرنا ہے. اس لیے آج سے اللہ تعالیٰ سے یہ دعائیں مانگنا شروع کر دیں کہ اللہ میرا دل کھول دیں. اور میں شروع میں جو بات کہنے لگی تھی اس کو ابھی لکھیں اور اس کو آج کا جیم بنا کر ساری دنیا کو شیئر کر دیں. بہت سارے لوگوں کا ایک سوال ہوتا ہے کہ میں قرآن پڑھتی ہوں یا پڑھتا ہوں لیکن مجھے اثر نہیں ہوتا، چینج نہیں ہو رہی میں. آپ کا ہے کسی کا یہ مسئلہ؟ بلکہ بعض لوگوں کا تو میں نے حال یہ دیکھا ہے کہ شروع میں پڑھتے تھے تو روتے تھے، آنکھیں گیلی رہتی تھیں قرآن کی کلاس میں، پھر بعد میں آنکھیں خشک ہو گئیں اور اس کے بعد کان بھی ادھر ادھر لگے اور اس کے بعد تو دل کہیں کان کہیں، بس ہاتھ کام میں اور جیسے بیک گراؤنڈ میوزک چل رہا ہوتا ہے اس طرح بعض دفعہ قرآن سن رہے ہوتے ہیں. تو آپ کو میں ایک چھوٹی سی ٹپ دوں گی، آپ دیکھیں گے انشاءاللہ آپ کو اس سے بہت فائدہ ہوگا. اور وہ کیا ہے، اپنے پارے کو سامنے رکھیں. اب آپ قرآن کی ایک آیت کھولتے ہیں، بس ہم جو باتیں کر رہے ہیں نا اسی کو سامنے رکھ لیتے ہیں، سورہ بقرہ. ہر آیت پہ دعا مانگیں. یاد رکھیے قرآن کی ہر آیت میں کسی نہ کسی دعا کا موقع ہوتا ہے. چلیے آئیے ذرا تھوڑا سا دیکھتے ہیں. بسم اللہ الرحمن الرحیم، اس پہ کیا دعا مانگو؟ اے اللہ میرے پہ اپنا رحم کر دے. الف لام میم، اب یہاں کیا مانگو؟ نہ نام پتہ نہ معنی پتہ، نہیں. اے اللہ میرے دل پر اپنی حکمتوں کے دروازے کھول دے، مجھے کچھ نہیں آتا، مجھے تو یہ نہیں پتا میرے حق میں ٹھیک کیا اور غلط کیا، میں کیا چوز کروں کیا چھوڑوں، تو مجھے اپنی زندگی کے فیصلے حکمت کے ساتھ کرنے والا بنا دے. ذالک الکتاب لا ریب فیہ، اے اللہ میرے دل سے شک نکال دے. اے اللہ مجھے دین کے جس حکم کے اندر شک آ رہا ہے نا، یا کیا کروں نہ کروں، یہ حلال ہے یہ حرام ہے، اے اللہ میرے دل کا شک نکال دے. ہدل للمتقین، اے اللہ مجھے ہدایت دے دے. سمجھ آیا آپ کو طریقہ؟ قرآن سے براہ راست ہدایت مانگنا سیکھیں. آپ دیکھیں گے قرآن پڑھنے کے دوران دعائیں قبول ہوتی ہیں نا، اللہ سبحانہ تعالیٰ آپ کی دعاؤں کو ضرور قبول کرے گا. یہ آپ کے میرے لیے ایک اکثیر نسخہ ہے. قرآن پڑھتے وقت اپنے دل دماغ کو ایسے جوڑ لیں کہ نہ آپ کی نظر ادھر جائے نہ ادھر جائے. اور اس کا ایک عملی طریقہ بھی آپ کو بتا سکتی ہوں. ڈرائیونگ کرتے ہوئے آپ دیکھتے ہیں کہ گاڑی میں بیٹھے ہوئے لوگ کھا رہے ہیں، پی رہے ہیں، جھوم رہے ہیں، وہ دیکھو سین کتنا پیارا، وہ سائن، وہ ادھر کیا ہے، یہ ہے، وہ ہے. ڈرائیور کدھر دیکھتا ہے؟ سیدھا. اگر پچھلوں کے ڈسٹریکٹ کرنے کی وجہ سے وہ پیچھے مڑ کے دیکھے تو حادثہ، دائیں دیکھے تو حادثہ، بائیں دیکھے تو حادثہ. بالکل اسی طرح سے جب میں اور آپ قرآن کی کلاس میں ہوں، دیکھیے اس وقت بھی آپ ادھر ہیں، جن کے کانوں میں باہر آوازیں پڑ رہی ہیں اپنے کاموں کی مجبوری میں اگر بیٹھے ہیں، تو ان کا دل، ان کی آنکھیں، کان ادھر ہونے چاہیے. اور میں آپ کو پورے یقین سے کہہ سکتی ہوں، آپ بچوں کے روم میں بیٹھ کے اگر تفسیر سن رہے ہیں نا، دعا کریں اس وقت اللہ ان بچوں کو سکون دے دے. اللہ یہ بچے روئیں نا، اللہ یہ بچے ایسے ہو جائیں جیسے یہ درخت اور ٹہنیاں اور آسمان کی خوبصورتی ہیں، یہ بے ضرر ہو جائیں. آپ، میں یقین سے کہہ سکتی ہوں اللہ آپ کی دعا سنے گا. آپ کچن میں، آپ کہتے ہیں کہ میں کام کر رہی ہوں، اللہ تعالیٰ کچن کا کام میرا فرشتوں سے کرا لے، میں نے تفسیر لکھنی ہے. آپ کا جب تک براہ راست اللہ سے رابطہ نہیں ہوگا، اس کو کہتے ہیں ڈائریکٹ ڈائلنگ. ڈائریکٹ کیجئے، بیچ میں کوئی آپریٹر نہیں ہے. پہلے دور میں لوگ کالز کرتے تھے تو آپریٹرز بیچ میں بول رہے ہوتے تھے، تین منٹ گزر گئے، اچھا چھ رہ گیا، تو دل میں ایک گمان رہتا تھا، ہائے ہائے یہ تو بیچ میں ہماری باتیں سن رہے ہیں. قرآن کے بیچ میں کوئی آپریٹر نہیں ہے. یہ استاد جو ہوتا ہے نا، یہ بیچ میں آپریٹر ہوتا ہے، یہ صرف شروع میں ہوتا ہے. ایک دو تین بار قرآن پڑھنے کے بعد آپ کا ڈائریکٹ ایسا خوبصورت تعلق بن جائے کہ آپ کو لگے میں نے اپنے مالک سے باتیں کی ہیں، یہ کرنا شروع کر دیں، انشاءاللہ آپ کا دل کھل جائے گا. ہم نے بات کی ہے فی ہی خودن، اس میں ہدایت ہے، اس میں گائیڈنس ہے. کس کو ملے گی؟ ہے تو سب کے لیے. آگے آپ پڑھیں گے ہدا للناس وبینات من الخدا، سورہ آل عمران میں آئے گی آیت. وہاں کیا کہا؟ سب کے لیے ہدایت ہے. یہاں متقیوں کی ہے تو سوال لکھیے. یہ کانٹراڈکشن نہیں ہے؟ مجھے تو قرآن پہ بہت شک آنے لگا، نعوذ باللہ، اللہ نہ کرے. ویسے صرف میں آپ کو سوچنے کا انداز بتا رہی ہوں. کبھی قرآن کہتا ہے سارے لوگوں کے لیے ہدایت ہے، اور یہاں دیکھو کہہ رہا ہے متقیوں کے لیے ہدایت ہے. تو جواب کیا ہے؟ آپ کہیں گے نہیں توبہ، اللہ تعالیٰ میں نے شک نہیں لانا دل میں. جواب کیا ہے؟ سارے لوگوں کے لیے، لیکن فائدہ تقویٰ والے اٹھاتے ہیں. یہ ایسے ہی ہے کہ جیسے یہ کلاس سب کے لیے کھلی تھی، اوپن انویٹیشن ہے، ओपन टू ऑल। फायदा किसने उठाया? जो यहां के बैठ गए। क्या आप आराम से आए? नहीं, कुर्बानियों की कीमत पे आए। आपने कुछ मफाद छोड़े? आपने कुछ भी नहीं छोड़ा, तो कम से कम नींद तो छोड़ी। आपने गाड़ी का पेट्रोल जलाया, आपने अपने आप को मैनेज किया, तो आपने ये कीमत पे की है, तो आप पहुंच गए। कई मजबूरियों में होंगे, नहीं है इधर, दिल दिमाग आंखें कान इधर ही लटके हुए, देखिएगा आ जाएंगे, मैं आपको पूरे यकीन से कह सकती हूँ। आप कबूल ना करें बस अपने उजर को। अलाइड, आई विल नॉट एक्सेप्ट दिस, डोंट गिव अप। आप जरूर पलट के आएंगे इधर। जिस दिन हम अपनी मौजूदा मजबूरियों से मुतमईन होके बैठते हैं, उस दिन हमारे से आने की तौफीक छिन जाती है। तो फिर मुत्तकी कौन है? हुदल्लिल मुत्तकीन कौन है? कि जो इस ऑफर को एक्सेप्ट करते हैं। अब आपको एक नई तफसीर मिलेगी इंशाल्लाह मुत्तकी की। पिछले सालों में मैंने बहुत फोकस किया इस जुमले पे कि मुत्तकी कौन है? जो खुद को बदलना चाहता है। ठीक है, इस साल के तफसीर का थीम मेरे दिल में हिदायत है। तो फिर मुत्तकी कौन है? जो हिदायत की ऑफर को कबूल कर लेता है। ये ऑफर आपको ज़िलहज के रोजे रखने की सूरत में मिली, बिस्मिल्लाह रोजा रख लिया। ये ऑफर आपको तकबीरात का कसरत से अहतमाम करने पे मिली, आपने कर लिया। ये आपको कुरान सुनने की ऑफर मिली, कर लिया। आपके मियाँ मस्जिद में जमात के लिए जा रहे थे, आप कहते हैं मियाँ साहब मैं भी साथ चलूं, बच्चों को भी ले लें, मगरिब और इशा वहां पढ़ते हैं, चल पड़े। ये आपकी है। तो मुत्तकी फिर कौन है? कि जो एक्सेप्ट कर लेता है। देखिए, आप नोट करते हैं ना, स्काइप पे मैसेज आते हैं, फोन कॉल्स आती हैं, आप दो में से एक काम करते हैं ना, या उसको एक्सेप्ट कर लेते हैं या रिजेक्ट कर देते हैं। जो ही आप एक्सेप्ट करते हैं तो क्या होता है? आपका कनेक्शन मिल जाता है। आप अपनी माँ से बात कर रहे हैं, उनका फोन था, आप अपने बाप से या भाई से, शौहर से, जिसका फोन होता है, बात करते हैं। जब आप कॉल को एक्सेप्ट नहीं करते, रिजेक्ट कर दें या कुछ करें, क्या होता है? आपका उनका डायरेक्ट रब्ता चला गया। आज के दौर में आप कहते हैं वो लिख के बात करते हैं, कि आप कहने के सॉरी आई कैंट टेक कॉल्स नाउ कुछ भी। लेकिन वो जो बात आपकी माँ ने आपको कहनी थी और आपके कानों ने सुननी थी, जो फीलिंग्स देनी थी, वो आपके उस टेक्स्ट मैसेज में तो नहीं आएंगी ना। बस यहां से समझें, हुदल लिल मुत्तकीन कुरान का असल जो निचोड़ है ना, जिसको आप ऐसे निचोड़े ना तो उसमें से हिदायत के मोती टपके, ये डायरेक्ट अल्लाह के इस कलाम को समझने से आती है। हम तकरीर सुनते हैं, स्पीचेस सुनते हैं, सेमिनार्स अटेंड करते हैं, हम बड़े बड़े स्कॉलर्स के दुरूस से फ़ायदा उठाते हैं, आप सारा दिन यूट्यूब से चीज़ें सुनते रहें, आप एक जगह से निकले, दूसरी पे पहुंचे, तीसरी पे सुने, ये सब बीच के ऑपरेटर्स हैं। इस वक्त मैं भी ऑपरेटर हूं, सच बताऊं, अगर मैं आपको कुरान का एक एक लफ्ज खोल के बता रही है ना, तो मेरी हैसियत इस वक्त एक इंटरप्रेटर की है। लेकिन मेरा ईमान है और मेरी दुआ है आप सबके लिए जो यहां बैठ के सुन रहे हैं, कि वो वक्त आपकी जिंदगी में जरूर आए, आपको मौत ना आए जब तक कि आप इन अल्फाज को खुद अपने दिल से कुरान की जुबान से समझने लगे। उस दिन आपको रब की मर्जी समझ आएगी। मैं दिन रात उलझती रहती हूँ लोगों के रवैयों पे, दीनदारों के तर्ज अमल पे, मशहूर लोगों की आपस की हसद और जेलसियों पे, और आम बेचारे लोगों के भूलपन पे। मुझे उसका एक एंड में यही चीज़ समझ आती है, जिस शख्स का डायरेक्ट कुरान से रब्ता है ना, अल्लाह यहदी कल्बा। सूरह तगाबुन का हवाला लिख ले, आयत खुद ढूंढिएगा जाके, मैं यूं में मिल्ला ही यहदी कल्बा। जो अल्लाह पर ईमान लाता है, अल्लाह उसको खुद रास्ते दिखाता है, अल्लाह पर गाइड करता है। तो जब आप में कुरान की दावत को डायरेक्ट कबूल करते हैं ना, तो फिर अल्लाह ताला आपके लिए रास्ते खोल देता है। ये कभी नहीं हुआ कि आप मेरे घर आना चाहे और मैं कहूँ सॉरी मैं नहीं बुला सकती। ये मैं कह सकती हूँ आज ना आइए, कल आ जाइए, सुबह में नहीं, शाम में आ जाइए, इस वक्त नहीं, मैं कह सकती हूँ, मुझे पूरा हक है। लेकिन मैं इतनी बेमुरव्वत नहीं बन सकती कि मैं आपसे कहूँ मेरे घर आने की कोई ज़रूरत नहीं आपको। हम इंसान हैं, छोटे छोटे, हम इतनी मुरव्वत रखते हैं, तो ये कैसे हो सकता है कि एक बंदा हाथ में खाली कशकोल लिए खड़ा है, अल्लाह इसमें हिदायत की भीख डाल दे, ए अल्लाह दिन सिरात अल मुस्तकीम, और 17 बार दिन में रोए, अल्लाह हिदायत दे देना, अल्लाह जी हिदायत दे दीजिए, अल्लाह जी मुझे हिदायत चाहिए, तो फिर अल्लाह उसको ना दे। इस लफ्ज़ हिदायत को मैं आगे जाके करूँगी इंशाल्लाह अल्लाह खुदम पे, इसलिए मैं बहुत सारी बातों को दिल में जस्ट रोके हुए हूँ, ताकि अगले इसे स्किप करके आगे फटाफट पहुँचूँ कि हिदायत होती क्या है। हमने अपनी जिंदगियों में हिदायत किसको समझा, वो क्या हुआ। लेकिन अब चलते हैं लफ्ज़ मुत्तकी पे, लिल मुत्तकीन, तकवा वाले। ठीक है, तकवा जो होता है ना, इसके स्टेप्स होते हैं। यहाँ लफ्ज़ अल मुत्तकीन है ना, तो अल मुत्तकी की जमा पीछे भी आपको बता दिया था। मुत्तकी किसे कहते हैं? जिसे तकवा की दौलत मिल जाए। याद रखिए कि तकवा के मुख्तलिफ दर्जे हैं, इसके मुख्तलिफ जहते हैं। इस पे पूरा लेक्चर है अल्हम्दुलिल्लाह। आप जब बड़े हो जाएंगे, आपको भी इंशाल्लाह इल्म नाफिया कोर्स कराया जाएगा, उसके अंदर आप एक करेंगे इंशाल्लाह इस्लाहुल कुलूब, तो उसमें हमने तकवा पे मेरा लिए पूरा एक हफ्ता बात की थी। लेकिन सिर्फ आपके लिए यहाँ चंक्स थोड़े से दे देती हूँ। तकवा क्या होता है? कभी कभी किसी चीज़ से बचना, किसी चीज़ का नुकसान है आप बचना। मसलन आप सोचते हैं कि मुझे कहीं जाने पर नुकसान का खतरा है, तो आप वहाँ जाने से बच जाते हैं। तो बचने का मानी है, सूरत मुज़म्मिल आयत 17 में ये मानी मौजूद है, फकैफ तत्तकून इन कफरतुम, अरे तुम कैसे बचोगे अगर तुमने कुफर किया। यौम यज्जलुल विल्दान नशीबा, वो दिन जो बच्चों को बूढ़ा कर देगा। तो यहाँ बचने का मानी है, ठीक है। फिर इसी तरह सूरत अनफाल आयत 25 में आता है, वत्तकु फितनतल्ला तुसीबन्नल्लज़ीना ज़लमू मिनकुम खासा, और इस आफत से चौकन्ने रहो जो खास तौर पर उन पर नहीं आएगी जिन्होंने जुल्म किया। मतलब यह है कि बाज़ दफ़ा अल्लाह ताला इतने गुस्से में होते हैं कि कुछ लोगों के गुस्से में दूसरों को भी पकड़ लेते हैं। तो यहां भी बचने का मानी है। मेरे लिए आपके लिए किन चीजों से बचना है, यानी लिखिए तकवा का फर्स्ट डायमेंशन बचना। तो बचना किससे? नंबर एक, हर उस कॉल, फेल, अमल और सोच से जो अल्लाह को नाराज करते, सीधी सी बात है। फिर सेकंड पे लिखिए, नंबर टू, हर उस रास्ते से जो जहन्नुम की तरफ ले जाए। और जहन्नुम के रास्ते कौन से हैं हदीस की रोशनी में? दो ही हैं, शहवात और शुबहात। बस अभी इतना लिख लें, तफसील में पूरा कुरान है इंशाल्लाह, तर्जमा भी बोल दे, शहवात ख्वाहिशात और शुबहात शक। ये शुबा का वही लफ्ज है जो रईब में भी आपको पीछे एक्सप्लेन किया था ना, शुबा, किसी भी चीज के अंदर शुबा ना। यानी या तो बंदा ख्वाहिशों के पीछे लग के जहन्नुम की तरफ जाता है, दुनिया परस्ती, हुब्बे माल, हलाल हराम का फर्क नहीं है, या फिर शुबहात है, अभी यही नहीं पता गॉड है भी कि नहीं, दहरियत, एथियज्म, शायद जीजी जी गॉड है और जीजी सन ऑफ गॉड है, ये भी शुभ है। आप सिर्फ इस दो लफ्ज को बड़ा बड़ा करके लिख लें, ये ओनली टू वेज हैं जिधर से फिर जहन्नुम की सारी सब रोड्स निकलती हैं। गूगल मैप पे अगर आप जहन्नुम लिख के लफ्ज देखेंगे ना, तो आपको दो बड़े रास्ते दिखेंगे, शुभहात और शहवात। मजहबी तबका लिखिए, मजहबी जहन रखने वाले रिलीजियस माइंडेड लोग शहवात की वजह से भटकते हैं, यानी इस्लाम से डायवर्शन अगर कहें बाकी अदियान की, तो वहां शुबहात है। फिर मुसलमान आज एक अल्लाह और उसके रसूल पे राजी नहीं है, फिरके मसलक शुबों में पड़े हुए हैं, पता नहीं ये इमाम ठीक थे या वो ठीक थे या ये मसलक ठीक है। तो दीन के नाम पे बंदा शुबहे में पड़ता है, और दुनियादार लोग शहवात की वजह से जहन्नुम में जाएंगे। खुफ्फत नारु बिश्शहवात, अक्सरियत तो ख्वाहिशों में जाएगी, और बाज दफा दीनदारों की भी पीछे ख्वाहिशें ही आ जाती हैं। मक्का वाले क्यों मुसलमान नहीं हुए? ख्वाहिशात थी बड़े बनने की। मदीना वालों ने एक्सेप्ट क्यों नहीं किया आपको कि हम बड़े बने हुए, अब इनकी कबूल कर ली तो फिर तो हम छोटे हो जाएंगे। तो मानी समझ आ गया बचने का, टू सेव योर सेल्फ, हर उस चीज से आप बच जाएंगे इंशाल्लाह, आपके अंदर ये शऊर आ जाएगा। तकवा का एक दूसरा मानी क्या होता है, एंगल क्या होता है, कि डर, खौफियर। अब डर किसका है? देखिए अगर मैं अब आपसे पहले मानी के साथ कहूं हाँ तकवा यह है कि अल्लाह से बचें, तो ये ठीक होगा, बचना मीन अवॉइड करना। नहीं, डर का मानी जब आएगा ना, पहले था बचना, अवॉइड लिख लीजिए, टू एस्केप लिख लीजिए, लेकिन दूसरा इसका बड़ा मानी आपको दे देती हूं, और वो क्या है? डर। वो डर किसका है? फिर वही बात है कि अल्लाह का डर, बुरे नतीजे का डर। और आप देखेंगे कि जितना ज्यादा आपके दिल में डर आता जाएगा, आप उतना ज्यादा मुत्तकी बनते जाएंगे। फिर आप याद रखिए कि एक आम शख्स का तकवा होता है और एक खास शख्स का होता है। मसलन आम शख्स का तकवा क्या होता है? अल्लाह की नाराजगी इसके लिए जिंदगी की सबसे बड़ी नाकामी है, इसकी खुशनुदी जिंदगी की हकीकी मंजिल है। ये इतने खूबसूरत मरहले हैं कि यकीन करें जिसको ये समझ आ गए वो अपनी ज़िंदगी को बहुत मुतमईन करेगा। इसके बाद तकवा का लफ्ज़ कुरान पाक में 100 टाइम आना है, सबसे ज़्यादा सूरत मायदा में आएगा, तो वहाँ आपको मज़ीद डिस्क्रिप्शंस दूंगी। तो मेरे आपके लिए बस आज सिंपल सी तफसीर है, हुदल्लिल मुत्तकीन, मुत्तकी वो है जो हिदायत का मौका मिले कबूल कर ले। बस अब यहाँ इसके बुनियादी कुछ स्टेप्स आपको मिलेंगे, मैं आयत नंबर 3 से लेके अगली 2 आयतें जो इसको इकट्ठी गो थ्रू कराऊंगी, फिर इसमें कुछ चीज़ें आएंगी, आप बिल्कुल अपने टेक्स्ट पे नज़र रखिएगा।